उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 22 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत सातादेखि हामीले नयाँ गद्य श्रृंखला सुनिरहेका छौ। झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति सम्वेकमा सुनिरहेको गद्यको शीर्षक हो। 2037 साल असार 21 गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका 9 पुस्तकहरू प्रकाशित भइसकेका छन्। विभिन्न पुरस्कारबाट सम्मानित झमक खुट्टाकै भरमा आफ्ना विचारहरूलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ। प्रति मस्तिष्कीय पक्षघातसँग साक्षात्कार गरिरहेकी झमक घिमिरे खुट्टाको माध्यमले लेखेर साहित्यमा प्रसिद्ध हुनुले समालोचकहरूले विश्व प्रसिद्ध 11 स्रष्टाहरूसँग उहाँलाई तुलना गरेका छन्। असामान्य शारीरिक अवस्थाका बावजुद यति सक्रिय रूपमा उहाँले लेख्नुभएका कृतिहरूबाट धेरै सबलाङ्गहरूले पाठ सिक्न सक्छन्। झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूलको दोस्रो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
कालो बादलका धब्बाहरू बिस्तारै बिस्तारै फाट्दै अनन्त आकाश छ्याङ्ग देखिए चाहिँ मैले निराशामा पनि आशाका किरणहरू देख्न थालिसकेकी थिएँ। मलाई त्यही कञ्चन आकाश भन्न मन लाग्थ्यो, तर पनि मनमा बादलका काला धब्बाहरू अझै मडारिरहेका थिए। म पनि बहिनीसँगै स्कुल गएर अध्यारोपणलाई आफूबाट लखेट्न चाहन्थेँ। उज्यालाको त्यो ज्योतिसम्म पुग्न चाहन्थेँ। ज्ञानले स्वप्रज्वलित हुने चाहना राख्थेँ, तर त्यो चाहना कहिले पूरा गर्न नसके पनि सानोभन्दा सानो कुरालाई पनि जीवनमा उपयोग गर्न खोज्थेँ। कहिलेकाहीँ मेरी बहिनीले आफ्ना किताबका पानाहरू खोलेर पढ्थी लेख्थी। कति राम्रा किताबका पानाहरू देख्दा मलाई पनि छुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो भावना बुझ्नेको थियो र छेउमा बसेर उसले थाहा नपाई छुन्थे। ती चिल्ला पानालाई स्पर्श गर्दा कता कता आनन्दको आभास हुन्थ्यो। बहिनीले थाहा पाए भने मेरा किताब किन छोएर फोहोर पारिदिस् भन्दै मसँग झगडा गरेर ठुला मान्छेहरूलाई भनिदिन्थे। हुन पनि हो, मैले किताबका पानाहरू छोइदिँदा दाग बस्थे। त्यही डरले ती पानाहरू मजाले समातेर कहिले छोइन। मसिना खुट्टाका औँलाहरूमा धुलै धुलो टाँसिएको हुन्थ्यो। उसले लेखेर सकेका कापीका पानाहरू रिस उठेका बेला च्यातेर अन्तै फालिदिन्थे, खुस परेका बेला मलाई दिन्थे। ती पानाहरू बटुलेर त्यसमा भएका अक्षरहरूको नक्कल केही पर लगेर खुल्ला धरतीमा गर्ने गर्थे। बाबाले बहिनीका मसिना हातका औँलाहरू समातेर अक्षर लेख्न सिकाए जस्तै मलाई पनि सिकाइदिए कस्तो जाति हुन्थ्यो भन्ने लाग्थ्यो। तर मलाई सिकाइदिनु त परै जाओस्, पर बसेर हेरेको देखे भने पनि उनी भन्ने गर्थे, त जान्दिनस् के हेर्छेस्, तैँले जानेर पनि के गर्नु र। तर पनि अलि परे बसेर उनले बहिनीलाई लेख्न पढ्न सिकाएको हेरिरहनु मेरो निम्ति एउटा नियति जस्तै बनेको थियो। हुन त बाबाको त्यस्तो कुरो सुनेपछि मन त्यसै अमिलो भएर आउँथ्यो। त्यही मनको एक कुनामा प्रश्न पनि उठ्थ्यो, मैले अक्षर जानेर केही काम छैन त। त्यसैले उनको यस्तो वचनले जति असर गर्नुपर्ने हो त्यति गरेन। अलिकति विद्रोहको भावना पनि जागेको थियो क्यारे ममा। संसारका सबै कुरा अरूले मात्रै सिक्नुपर्ने जान्नुपर्ने, मैले चाहिँ सिक्नु जान्नु पर्दैन किन, यही प्रश्न उब्जिने गर्थ्यो। मलाई त्यो किताबका टाउके अक्षर के हुन् भन्ने चाहना भन्दा पनि चिल्ला पानाहरू छुन धेरै मन लाग्थ्यो। र बाबा नभएको बेला बहिनीको छेउमा गएर उसका किताबका पानाहरू पल्टाएर यसो छुन्थेँ हेर्थेँ। त्यसबेला मलाई जिन्दगीकै रमाइलो पाना पल्टाएको आभास हुन्थ्यो, तर त्यो मिठो आभास क्षणभरमै बिलाएर जान्थ्यो। बहिनीले मेरा किताब चलाइदिए भनेर पोल्थी रुन्थी। म अलिकति ठुली थिएँ उमेरले, शरीरले पनि केही मोटी थिएँ। बाबा आमाको आक्रोश र असन्तुष्टि पनि मैमाथि पोखिन्थ्यो। पोखिनु पनि स्वाभाविकै थियो किनभने मैले अनाहकमा बहिनीलाई रुवाएकी हुन्थेँ, उसका किताबहरू चलाइदिएकी हुन्थेँ। साँच्चै त्यति बेला उस साह्रै रुन्ची थिए अनि उनीहरूको कनपारो किन नतातोस्। हाम्रो समाज केटाकेटीहरूलाई हप्काएर दप्काएर तलाउनुपर्छ भन्ने संस्कृतिबाट ग्रस्त छ। मेरा बाबा आमा पनि त्यही संस्कृतिभित्र हुर्किएका बढेका हुन्। यिनीहरूले त्यही संस्कार र संस्कृति आफ्ना छोराछोरीमाथि पनि लादे, अर्थात् त्यही खालको रङको घोल घोलिदिए कलिला मनहरूमा। ती आक्रोश र आवेशका रङहरू यसरी घोलिए कि जिन्दगी एउटा कोलाज बन्यो, जसलाई जुन रङको नसा जति पियो उति पिउन मन लाग्छ। बाल्यकालमा आक्रोश र आवेगका घोलहरू यसरी घोलिएछन् कि जसको प्रभावपछि कालान्तरमा विचार स्वभाव व्यवहारमा अप्रत्यक्ष रूपमा पर्दो रहेछ। साँच्चै कलिलो बालमन कोमल हुन्छ। जसलाई जस्तो व्यवहार स्वभावका कुरा खाँद्यो त्यसले त्यस्तै खालको आकृति ग्रहण गर्छ। केटाकेटीहरू स्वभावैले चञ्चले जिज्ञासु हुने गर्छन्। त्यो स्वभाव मेरो चाहिँ कुनै फरक बनेर आएको थिएन, शरीर पो असत्य थियो त। तर बाबा आमाले स्वाभाविक रूपमा बुझेनन्। उनीहरूले त बरु सोचे होलान्, यो केटीले कहिले केही बढी बुझाउँछे, हामी हुन्जेल त ठिकै छ, बितेपछि के होला, यस्तै के सोचेको नि। एकपटक त बाबाले मलाई दसैँमा टिका लगाएर आशीर्वाद दिँदै के भने भने, त हामीभन्दा बढी नबाँचेस्, कसले तेरो स्याहार गर्छ, म यसलाई के ठानु, आशीर्वाद या श्राप। अरू सन्तानलाई धेरै वर्ष बाँचेस्, प्रगति गरेस्, ठुली भएस् भन्ने आशीर्वाद दिए। यी बुढाले मलाई चाहिँ चाँडै मर पो भने। धिक्कार छ यो समाजका संस्कारका धमिराले खाइसकेका दिमागलाई, जुन दिमागले मानव जीवनका विविध पाटाहरूलाई खोतल्नुको साटो भर्खर फक्रिन लागेकी कोपिलाको मृत्युको कामना गरेथे, त्यो पनि हिन्दूहरूको महान चाड बडा दशैँमा। हुन पनि म कति अभागी केटी जसलाई महान चाडमा पनि आशीर्वाद होइन श्राप दिइन्थ्यो। कोमल बालमन मस्तिष्क साह्रो नराम्रोसँग कोपरिन्थ्यो। म किन धेरै वर्षसम्म बाँच्न नहुने, अरूलाई जस्तो लोभलाग्दा आशीर्वादहरू मेरो भागमा किन नपर्ने, यो निरुत्तर प्रश्न थियो विगतलाई। तर विगतले जवाफ दिन सकेन, न त वर्तमानले दिने धृष्टता गरेको छ। वर्तमान उही विगतको तुस बोकेर बाँचिरहेको छ। संस्कार उही हो, संस्कृति उही हो, मान्छेको जीवनशैली उही हो, जसलाई फेर्ने धृष्टता विरलै मान्छेले मात्र गर्छन्। यही थोत्रा संस्कार र संस्कृति विरुद्ध सङ्घर्ष गर्न नसक्नेहरू आज पनि पशुवत जिन्दगी बाँचिरहेछन्। उनीहरूसँग पनि जिन्दगी छ, चाहना छ, उत्साह छ, तर बुझिदिने कसले। उनीहरू दुनियाँबाट अलगिएका छन्, एक्लिएका छन्। त्यसो त उनीहरूको एउटा छुट्टै दुनियाँ छ, जुन दुनियाँ एकदमै बेकममा छ, निरीह छ भन्ने पनि नलाग्ने होइन। अनि म यस दुनियाँकै एउटी सदस्य जो घृणा अपमान तिरस्कार यी सबकी प्रत्यक्ष भोक्ता हुँ। यहाँ सबै मानिसलाई समान अधिकार छ भने यो दुनियाँको भागमा खोइ कति अधिकार पर्यो या दयाको घोल मात्र पर्यो। यहाँनिर सबै सचेत मनहरूले सोच्नुपर्ने बेला आएको छ। तर के सोच्लान् र यी कुबुद्धिका धमिराले खाइसकेका दिमागहरूले। यस दुनियाँमा पिछडिएका स्वर बोक्नेहरूको जमात पनि बाँच्दैछ। खोइ हाम्रा पक्षका स्वर समयको चक्रभित्र पिल्सिएर त्यसभित्र दबिएर बाँचेका आत्माहरूको उन्मुक्तिका आवाज खोइ कसले उठाउने। हाम्रा अगाडि पर्खालै पर्खाल ठिङ्ग उभिएका छन्। यी पर्खाल भत्काएर कहिले हामीले मान्छेको जिन्दगी बाँच्न पाउने, प्रश्न छ यो युगलाई र युगका मान्छेहरूलाई। हामी पनि यही युगका मान्छेहरू जो मान्छेको जिन्दगी पाएर पनि त्यसलाई रहरलाग्दो गरी बाँच्न सकेका छैनौँ। हामी दयाका भोका पटक्कै छैनौँ, तर किन दयाका थुकका छिट्टाहरू हामीमाथि पारिन्छ। हाम्रा जिन्दगीहरू दयाका थुक थापेर बाँच्ने साधन किन बन्दै आएका छन्। अनि हामी कुनै फरक दुनियाँका मानव जिन्दगी भएका जन्तु कहाँ हौ र। हाम्रो पनि दुनियाँ फरक छैन, तर यो दुनियाँ आम मान्छेको जस्तो सुन्दर किन बनेन। हामी पनि उही हाडछाला मासु उस्तै मान्छेको आकृति लिएर आयौँ। यति फरक हो, हामीमा केही विकारहरू आएका छन्। मानव दुनियाँ हामीलाई किन अपूर्ण देख्छ, पूर्णताको परिभाषा के हो, यो प्रश्न छ सम्पूर्णता खोज्ने मान्छेहरूलाई जो आफूमा पूर्णता देख्छन्। यिनीहरूलाई त्यही अपूर्ण देखेको दुनियाँको एउटा शाश्वत प्रश्न छ, खोइ जवाफ। यस्ता थुप्रै निरुत्तरित प्रश्नहरूको जवाफ दिन किन कन्जुसाई गरिरहेको छ सभ्य भनिएका मान्छेको जमातले। धर्म संस्कारका कुरा पनि किन हाम्रा पक्षमा क्रूर, देवता भनिएको जमातले पनि हाम्रा पक्षमा किन विभेद गर्यो। एउटी निर्दोष बालिकाका यस्तै यस्तै असन्तुष्टिहरू पोखिन्थे। मान्छे समाज धर्म संस्कार संस्कृतिहरूमाथि त्यसका रूपहरू कहिले बदलिने। जे होस्, ममा यति नै भए पनि चेतना पलाइसकेको थियो, तर बाल अवोधपन भने हटेको थिएन। त्यसो त जीवनचक्रले कति नै फन्का लगाएको थियो र। अहिले वर्तमानमा टक्क अडिएर म तिनै विगतका स्मृतिका पानाहरूलाई निहालेर हेरिरहेछु र सोच्दैछु कति विकराल थिए मेरा ती दिनहरू। समयले मलाई नजानिदोसँग मान्छे समाज धर्म संस्कार र संस्कृति विरुद्ध मसाल बोक्न किन लाउँदै थियो। म जन्मिए हुर्किएको समाज मान्छेहरूको दिमागको संस्कारका धमिराले भित्रभित्रै खाइसकेको थियो। अनि मान्छेको दिमागले के सकारात्मक दृष्टिकोण राख्थ्यो। समाज यस्ता थुप्रै विकृतिहरूले घेरिएको हुन्छ जसलाई फाल्न समाजमा मिलेर बस्ने मान्छेले सक्दैन, बरु ऊ त्यही विकृतिको शिकार बन्छ। आखिर बाबा आमाको सोचाइ पनि कुनै फरक वस्तुले बनेको थिएन। उनीहरू पनि समाजको चौघेरा नागेर के माथि उठ्न सक्थे र सकेनन्। र उनीहरूको मस्तिष्क पनि त्यही विकृति र विसङ्गतिको भाइरसले ग्रस्त थियो। म त्यही समाजमा जन्मिएकी मान्छे जो यसबाट अछुतो हुन सकेन। समय आफ्नै गतिमा अगाडि बढिरह्यो। ममा पनि विभिन्न इच्छा आकांक्षाका पल्लवहरू अङ्कुराउन थालेका थिए, किनभने ममा कुनै अर्को खालको मानव हृदय थिएन, बरु मान्छेको जस्तै मन थियो। त्यहाँभित्र एउटा कोमल चञ्चलपन थियो, त्यसमाथि जिज्ञासु चकचके बाल हृदय थियो। तर यो सबै हुनु मेरो लागि त्यति आम बालबालिकाको जस्तो सहज हुन सकेन। जे होस्, मैले जीवनका नयाँ रङ देख्न थालेकी थिएँ। म अक्षरहरूसँगै आशाका किरणहरू देख्दै थिएँ। अब अक्षर जसरी भए पनि चिन्नु नै एउटै मात्र ध्येय बन्यो। त्यो बेला म बहिनीले लेखेर फालेका कापीका पाना बटुलेर त्यहाँ भएका अक्षरको दिनभरि अभ्यास गर्थेँ। माटाका सिन्काले कोरेर त्यसको उच्चारण पनि गर्थेँ। मनमनै दोहोऱ्याउँथेँ, तेह्राउँथेँ। समयले पनि अनौठो खालको परीक्षा लिएको थियो मसँग। मैले सपनामा पनि आफू पढिरहेको लेखिरहेको कुरो मात्र देख्न थालेँ। बाबाले जति बहिनीलाई सिकाउँथे त्यति मैले पनि आफ्नै मिहिनेतले जानिसकेकी थिएँ। अब मैले शब्द बनाउने अभ्यास गर्न थालेँ। ती अक्षरहरूलाई जोडेर शब्द बनाउनु आफैमा सहज कुरो थिएन। म सबै अक्षरहरू भुइँमा लेख्थेँ र बीचबीचबाट फरक फरक अक्षर निकालेर जोड्थेँ, जस्तै कलम, कल, फल, जल आदि आदि। मेरो जिन्दगीका पानाहरूमा पोखेको उज्यालोको रङ थियो त्यो, जसलाई अहिले पनि हेर्दा रमाइलोपनको अनुभूति हुन्छ। सायद यही होला आँसुको अनुभूति नभई हाँसोको आनन्दानुभूति पाउन सकिँदैन भनेको। मैले पनि आँसुभित्र हाँसो र अँध्यारोभित्र उज्यालोको अनुभूति सहज रूपमा गरेँ। आखिर जिन्दगी अनुभूतिभित्र पनि पोखिँदो रहेछ, छरप्रष्ट रूपमा छरिदो पनि रहेछ। अब त मेरा खुट्टाका मसिना औँलाहरू पहिला जस्तो पटक्कै काम दिनथे। ती अक्षर लेख्न अभ्यस्त भइसकेका थिए। अभ्यस्त नहुन् पनि कसरी? समयका रङसँगै मान्छेले आफूलाई ढाल्नुपर्छ, बाँच्न अभ्यस्त हुनुपर्छ। मेरा मसिना खुट्टाका औँला पनि मसँगै चल्न अभ्यस्त भइसकेका थिए। म हातका औँलाले कलम समाते चाहिँ खुट्टाका औँलाले सिन्का समातेर भुइँमा अक्षर लेख्थेँ। अहिले पनि कलम समात्दा त्यसरी नै समातेर लेख्छु। अधिकांश मान्छेलाई भ्रम के छ भने म खुट्टाका दुईवटा औँलाको कापमा हालेर लेख्छु। उनीहरूले देख्दा पनि त्यस्तै देख्छन्, तर म कलम समात्दा तीनवटा औँलाको प्रयोग गर्ने गर्छु, जसरी हातका प्रयोग हुन्छन्। साँच्चै भन्ने हो भने जिन्दगी एउटा प्रयोग नै पनि त रहेछ। बाँच्नु सँगसँगै खालखालका प्रयोगहरू पनि गर्दै जाँदो रहेछ मान्छेले। म पनि त्यही मान्छे नै थिएँ, यसबाट के अछुतो हुन सक्थे र? ती सामान्यभन्दा सामान्य प्रयोगले पनि मान्छेलाई नयाँ ढङ्गले सोच्न र केही सहज ढङ्गले बाँच्न मद्दत पुर्याउँदो रहेछ। मैले हातका औँलाहरूले केही नसमातेपछि खुट्टाका औँलाको प्रयोग नगरेको भए अहिले यो शरीर जिउँदो लास सरह हुने थियो। यतिखेर म कुनै अँध्यारो कुनामा काल पर्खिरहेकी हुन्थे। धन्न म जिउँदो लास हुनबाट जोगिएछु, तर यसमा न समाजको साथ थियो न त परिवारको साथ। मलाई मेरै स्वविवेकको र आत्माको थियो। हो, चेतनाको बत्तीको उज्यालो अलिअलि देख्दैछु म, त्यही उज्यालोतिर बिस्तारो बिस्तारो तानिँदै रहेछु। अहिले सम्झिरहेको छु मैले त्यस पलको अर्थ कसैसँग बाँड्न सकिनँ, तर मैले जिन्दगीमा पहिलो अक्षर भुइँमै भए पनि लेख्न जानेकी थिएँ, मनमनै भए पनि उच्चारण गर्न जानेकी थिएँ। म यति खुसी भएकी थिएँ। मैले पटक पटक धुलो उडाएर लेखेकी थिएँ क, किनभने मैले त्यही अक्षर चिन्नको लागि पटक पटक सिन्का बाँचेँ। धुलामा औँला धसारेर कलिला छाला उक्काएँ। त्यति मात्र होइन, बिहानको शीत बटुकामा थापेर त्यसमा औँला चोबलेर ढुङ्गामा रगटेर अक्षर लेख्दा रगत छरछरी बगाएकी थिएँ। साँच्चै यो सबै गर्नको पछाडि कुनै खास कारण थियो भने अक्षर लेख्न जान्नु वा चिन्नु थियो। त्यो अहिले पुरा भएको थियो। पुरा हुँदा म आफैले माटो आकाशतिर हानेर धुलै धुलो बनेकी थिएँ। त्यस दिन मैले जानेको कुरो सबैले देखुन् भनेर धुलामा निकै ठुलो क लेखेर राखेकी थिएँ, तर मेरो अक्षर हेर्न त परै जाओस्, उल्टै त्यसमाथि टेकिदिएर नामेट बनाइदिए, अर्थात् मेरो पहिलो व्यञ्जन क कसैले नदेखि मेटिएर गयो। आखिर जिन्दगी नै नामेट जस्तै भएको मान्छेलाई एकपछि अर्को चढ सहन त बानी नै परिसकेको हुँदो रहेछ। म पनि त्यही बानी परिसकेको मान्छेभित्रकै मान्छे थिएँ। मेरो खुसीमा खुसी हुने मान्छे कोही थिएन, दुःखमा पनि दुःखी हुने कोही थिएन। त्यस दिन मैले खुसीले लेखेको अक्षर जुत्ताले कुल्चिँदा मन नराम्रोसँग चिरियो। त्यसको अनुभूति अरूसँग प्रकट गर्दा चिच्च्याएर गरेँ, किनभने मलाई त्यो कुरो अति असह्य भयो। सायद कुल्चिनेहरूप्रति आक्रोश त्यस रूपमा अभिव्यक्त भएको थियो। त्यो चिच्च्याहटलाई मान्छेहरूले आक्रोशको रूपमा बुझेनन्। यो केटी डरले या भोकले चिच्चाई भने मेरो बचाइको त्यो कालखण्ड ज्यादै रोमाञ्चक छ, जसलाई मैले खोलेर कसैलाई पनि देखाएको छैन। जुन खोल्दैछु अर्थात् तपाईँलाई भन्दैछु, मैले पहिलो अक्षर चिन्दाको खुसी बाँड्ने मान्छे कोही थिएन। त्यो खुसी मैले यही निर्जीव धरतीसँग माटो उडाएर बाँडेकी थिएँ र आफू धुलै धुलो भएर रमाएकी थिएँ। अरूलाई जस्तो हातले सफा कपीमा कलम लेख्न जति सजिलो, मलाई भुइँमा सिन्काले अक्षर बनाई बनाई लेख्न कहाँ सजिलो थियो र? हो, म काँडै काँडाले घेरिएको थिएँ, जसलाई पन्छाउँदै मैले अर्को अक्षर लेख्नु पर्थ्यो। त्यो पनि खुल्ला धरतीमै लेखेँ, दोस्रो अक्षर ऊ। त्यो लेख्दा पनि म अत्यन्तै फुरुङ्ग भएँ। त्यसपटक भने हर्षका आँसु पनि बगाएँ, तर अरूले देख्लान् भनेर हत्तनपत्त पुछेँ। तेस्रो अक्षर पनि त्यही भुइँमा लेखेँ, वा। शरीर पनि सन्तुलनमा नरहने भएकाले मलाई अक्षर लेख्न साह्रो गाह्रो थियो। औला काँप्थे। पहिलो पटक मरितरी अक्षर लेखेँ। सबै अक्षर लेख्न धेरै समय लाग्यो। जति समय लागे पनि आखिर धैर्य गर्नुपर्दो रहेछ। त्यति बेला मलाई अरूसँग संचार त्यति सहज कुरो थिएन। यतिसम्म कि भोक लाग्दा भोक लाग्यो भन्ने शब्द वा सङ्केत थिएन र म प्याकको मुख बाइदिन थालेँ। अनि अरूले यो केटीलाई भोक लागेछ भनेर बुझ्न थाले। प्यास लाग्दा पानीको गाग्रो देखाउँथे, त्यसलाई प्यास लागेछ भन्ने सङ्केतको रूपमा बुझ्थे। दिशा पिसाब लाग्दा गुप्ताङ्गतिर देखाउँथे अनि कुनै कुरा हो वा होइन भनेर सहमति जनाउँथे, भने होइन भनेर विमति जनाउँदा खुट्टा हल्लाउँथे। यी थोरै सङ्केत मात्र थिए म र सोजनसँग संचार गर्ने सूत्र भनौँ या माध्यम जे भनौँ, सायद यी सङ्केतहरू पनि नहुँदा हुन त कल्पना गर्नुहोस् जीवन कस्तो हुन्थ्यो होला। त्यसैले होला मान्छेहरू भन्छन् जहाँ जीवन छ त्यहाँ बाँच्ने कला पनि हुन्छ। आखिर मेरो जीवनमा यही ध्रुव सत्य लागू भयो। मैले जीवनलाई बचाउनु नै थियो, जीवनलाई चाहिने आधारभूत कुराको माग गर्नु नै थियो, किनभने मैले पनि आमाको गर्भबाट भुइँमा खस्दा आफूसँगै अरूको जस्तै खाने मुख र पेट लिएर खसेकी थिएँ। अर्थात् भोक प्यास मलमूत्र सबै थोक लिएर धरतीमा खसेकी थिएँ। त्यो भोक प्यास मेट्ने र मेटिएपछि बेला बेला शरीरले उत्सर्जन गर्ने तरिका त मैले जान्नै पर्यो र जाने। यी सीमित सङ्केतले मलाई जीवनमा जसोतसो चलाउने काममा ठूलै मदत गर्यो। मलाई सधैँ रुगेर घरका मान्छेहरू बस्न भ्याउँदैन थिए। भएको बेला त उनीहरूले मलमूत्र त्याग गराउँथे। कोही नभएको बेलामा पाइजामा तानेर खुट्टाले भए पनि फुकालेर गर्थेँ। घरभन्दा दुई चार हात तर पुगेर त्यो बेला पनि पाइखाना थिएन। हाम्रा घरमा मात्र होइन, गाउँमा प्राय घरमा पाइखाना थिएन। ठुला मान्छेहरू खोल्चा खोल्ची बसेर रुखपातले छेलिएर गर्थे। हामी केटाकेटी भने बारीको भित्तो या डिल खोजेर बस्थ्यौँ। त्यो बिस्टा लागेको मेरो अङ्ग घरका ठुला मान्छेहरू भएको बेला सफा गरिदिन्थे, नभएको बेला म आफैले झारपात चुडेर त्यो बेसरी पुछेर सफा गर्थेँ। अर्थात् मैले आँखा पुछ्न पनि आफैले जाने, तर मलाई घरका ठुला मान्छेले आफूले पुछ्न कहिले दिँदैनथे। जम्मै लुगामा लाउँछे भन्थे र फेरि सफा गरिदिन्थे। म मनमनै तर्कना गर्थेँ, तिमीहरू भएको बेला नहो, अरू बेला मैले आफैले पुछिहाल्नुपर्छ। म अहिले 8-9 वर्षको सेरोफेरोभित्र घुमिरहेको छु र तपाईँलाई ती कुरा भनिरहेछु जुन तपाईँको मनमा त्यो कुरा जान्ने उत्सुकता हुन सक्छ। साँच्चै जीवनमा विशेष खुसीका पलहरू बिरलै आउँछन्, त्यस्तै मेरो जीवनमा पनि विशेष सुखद पल धेरै छैनन्। म आफूले अक्षर चिन्दा जान्दा खुसीको बारेमा भन्दै थिएँ र बताउँदै थिएँ। मैले पहिलो अक्षर लेख्न जान्दाको अर्थ त भनिसकेँ। मैले त्यसबेला कसैको स्याबासी र न्यानो ढाडस पाइनँ। बरु खुसीले माटो उडाउँदा आमाको मजाको गाली भने धेरै पटक खाएकी छु। उनले भनेको नभन्दा गोदाई पनि खाएँ, तर त्यो मेरो खुसीको क्षणलाई न उनको गालीले टार्न सक्थ्यो न त गोदाईले छेक्न सक्यो। त्यो उत्सव माटो छरेर मजाले मनाएँ। मैले त्यहीँ उभिएर खुसीको उत्सव हर्षास्रु बगाएर मनाएँ। म हुन पनि जिन्दगीको कस्तो मोडमा रहेछु। उफ, जिन्दगीमा यस्तो मोड पनि हुँदो रहेछ जुन मोडमा न खुसीमा कोही खुसी हुने मान्छे हुँदो रहेछ, न त दुःखमा माया गरेर सुमसुमाइदिने नै। मलाई पनि लाग्थ्यो आफ्नो त्यो सफलतामा कोही सामेल भएर मसँगै रमाइदियोस् र माया गरेर कपाल सुमसुमाइदियोस्, अनि म दुःखी हुँदा न्यानो हातले ढाडस दिएर कलिला कुम मायाले थत्थपाउँदै भनोस् हत्तेरीका लाटी जिन्दगीप्रति यति दुःखी हुने हो। तर मलाई कसले भन्थ्यो र, किनभने म सबैबाट तिरस्कृत केटी नै थिएँ। मलाई देख्दा सबै मान्छेहरू मुखले त बिचरा कठैभरि भन्थे, मनमने भने त चाँडै मर भन्थे, जुन कुरा उनीहरूको व्यवहारबाट म बुझ्दथे। अहिले म तिनीहरूलाई सम्झिरहेछु। बिचराहरू जिन्दगीको युद्ध हारेर लाचार निरीह भनेर बाँचिरहेका छन्। उनीहरूको दिमागले त्यही कुरो बुझेको थियो अनि त्यही खालको व्यवहार मसँग गरे। वर्तमानमा मैले तिनीहरूलाई कुनै प्रतिशोधको आँखाले हेरेको छैन, प्रेमको आँखाले संसारलाई हेरेकी छु। म देखिरहेछु उनीहरूका हिजोका गलत सोच विचारहरू काम नलाग्ने भएर माथि माथि कुनै काम लिइसकेको भू उपग्रहका कान बलको बट्टा जस्तो हावामा तैरिरहेछन्, जसले उनीहरूलाई स्वयंलाई साथ दिइरहेका छैनन्। नयाँ विचार सोचहरूले त्यो मनलाई आक्रमण गरिरहेका छन्। मलाई मनैदेखि उनीहरूको पनि धेरै माया लागिरहेछ, जिन्दगीको त्यो पाटाको माया लागिरहेछ, जस्तो काँडा बनेर च्वास्स घोच्यो, कोमल मनमुटुलाई चिथोर्यो र नै त्यसको अनुभूति मैले गरेँ। सायद काँडा नबिजेको भए मलाई शीतलताको अनुभूति कहिल्यै प्राप्त हुने थिएन होला। त्यसैले त म फूलसँगैका ती काँडाहरूलाई पनि उत्तिकै माया गर्छु र आफ्ना जिन्दगीका सुख दुःखका पलहरूलाई पनि समान रूपले माया गर्छु। अक्षरहरूसँगै फुलेका खुसीलाई पनि टिपेँ, दुःख पीडा दर्दहरूलाई पनि टिपेँ, अर्थात् अक्षरका फूलहरूसँगै असीम खुसीका पलहरू पनि चुमेँ मैले। त्यस्तै मेरो पहिलो शब्दै कलम बनेछ, किनभने मलाई कलमको ठूलो आवश्यकता थियो जुन मैले पाएकी थिइनँ। त्यो कुरा प्राप्त गर्ने एउटा लक्ष्य जस्तै भनेको थियो। पहिलो शब्द बनाउन जानेकोमा म निकै हर्षित थिएँ। यसपटक पनि मैले धुलो उडाएर हर्ष मनाएन, तर खेतका छोडेर मनाएँ। म त्यसरी हाँस्दा पनि यो केटी हाँस्ने कारण कुन थियो भन्ने पत्तो लगाउन चाहेनन्। मैले एकपछि अर्को गर्दै निकैवटा शब्दहरू बनाउँदै गएँ। मैले त्यसैसँग नयाँपनको निर्माण पनि गरेछु। समय जिन्दगी सँगसँगै थोपा थोपा भनेर बग्दो रहेछ। मैले त्यही समयको थोपा थोपाभित्र मान्छे हुनाको मूल्य खोजेँ। अब बाबाले बहिनीलाई कका के सिकाउन थाले। उसले अक्षर औँलाले देखाउँदै दोहोऱ्याई तेह्राई पढ्न थाली। म छेउमा गएर उसले हातले देखाएको अक्षर कुन हो मनमनै आफू पनि त्यसको उच्चारण गर्दै भुइँमा अक्षरहरू कोर्न थालेँ। उसले पटक पटक दशौं बीसौं चोटि दोहोऱ्याइकिले मेरो दिमागले चिट्टी टिपिहाल्यो। लेख्दा पनि उसले धेरै पटक लेख्नु परेकाले कापीका पानाहरू धेरै सकिए। मलाई भने मौका साह्रो मजाले परेको थियो। उसले लेखेर फालेका कापीहरूले पनि मलाई ठूलै मदत पुर्याए। म फालेको ठाउँमा दिउँसो कोही नभएको बेला भित्रिँदै गएर थोत्रा कापीहरू बटुल्थेँ र त्यहाँ भएका अक्षरहरू मनमनै धोको पुगुन्जेल दोहोऱ्याउन तेह्राउने गर्थेँ। अगार पनि मैले भेट्ने ठाउँमा फालिएको हुन्थ्यो। अगारले ढुङ्गामा लेख्थेँ। बाबा आमा भाइ बहिनी घर नफक्रुन्जेल मेरो दिनभरिको काम त्यही हुन्थ्यो। उनीहरू घर फर्केको गन्ध पाउने बित्तिकै परे देख्दै हतार हतार अगारले कोरेको ढुङ्गामा माटो हालेर खुट्टाले दलेर मेटिहाल्थे। त्यो थोत्रो कापी पनि उनीहरूले हत्तपत्त नदेख्ने ठाउँमा राख्थे। बस आफू उनीहरूले छोडेकै अवस्थामा जस्तै स्वाभाविक रूपमा बस्थे। अगारले घर कोर्नु हुँदैन रे, ऋण लाग्छ रे भन्थे र केटाकेटीलाई त्यसरी कोर्दा हप्काउँथे। बाबा आमाले कोर्न दिँदैनथे, तर मैले उनीहरूको आँखा छली छली अगारले मजाले लेखिदिएँ या कोरिदिएँ। यसरी नै सिकेर जाने मैले अक्षर। जुन रहस्यको बारेमा जान्न तपाईँको मनमा उत्सुकता होला, आज मैले त्यो खोलिदिएँ। यो पाना रोमाञ्चक छ कि छैन तपाईँ आफै पढ्नुहोस् र कल्पना गर्नुहोस् कि यस्तो पनि हुन सक्छ।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौं। केही बेरमा यसको बाँकी अंश वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, सिन्धुलीको रेडियो सहारा, रामेछापको रेडियो तीनलाल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम, फलेवासको रेडियो पर्वत, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रूकुमको रेडियो सिस्ने, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौ। अब यसको बाँकी अंश सुनौ।
मान्छेले अरूसँग संचार गर्ने माध्यम नपाएपछि त्यो कसरी खोज्दो हो तपाईँ कल्पना गर्नुहोस्। म त्यही माध्यमविहीन केटी थिएँ, तर म मान्छे थिएँ, कुनै पशु थिइनँ। मसँग धेरै कुराहरू नभए पनि सोच्ने र चिन्तन गर्न सक्ने दिमाग थियो, अरूले भनेको सुन्न सक्ने कान थियो, अनि धमिले भए पनि आँखामा केही देख्न सक्ने शक्ति र खुट्टाका औँलाहरूमा केही चलाउन सक्ने शक्ति बाँचेको थियो। यी थोरै मात्र थिए काम लाग्ने चिज मसँग, अरू त अरू सबै बेकममा कामै नलाग्ने हो। यिनै थोरै चिजबाटै संसारसँग आफू जोडिने पुलको निर्माण गरेकी थिएँ मैले। म त्यो समयका ती पलहरू कहिल्यै बिर्सन सक्दिनँ जहाँबाट मैले जिन्दगीका पानाहरूमा सुनौला रङ भर्न सुरु गरेकी थिएँ। मेरा जीवनका यस्ता खण्डहरू पनि छन् जुन खण्ड पल्टाउँदा म स्वयं पनि स्तब्ध र हर्षित एकैचोटि हुन पुग्छु। मैले कका केकी पनि ज्ञसम्म कहिले माटामा सिन्काले कोरेर, कहिले अङ्गारले ढुङ्गामा कोरेर भए पनि जाने। कति सुखद पाना थियो त्यो। त्यसलाई कसैले पल्टाएर हेर्न त्यति बेला खोजेन। कसैले मैले भुइँमा कोर्दै गरेको देखेँ भने यसले जानेर के फाइदा, उही भुसमाथिको लिउन हो भन्थे। क्या गजबको छ हामी नेपालीहरूको परम्परा चालचलन। निर्बलप्रति माया ममता राख्ने त कहाँ हो कहाँ, उनीहरू सबै कुरामा निर्बल हुन्छन् भन्ने खालको मानसिकता छ। यहाँ धेरै मान्छेको सोचाइ त्यही रोगले आक्रान्त छ भने मैले कुन फरक व्यवहार पाउँ र अह मैले फरक व्यवहार पाउन नसके पनि आफ्नो लक्ष्यका बाटाहरू हिँड्न छोडिनँ। ती बाटाहरू सजिला थिएनन्। अबड्याङ खबड्याङ, बाङ्गा टिङ्गा, कतै ढुङ्गाका ढिस्काहरू, कतै काँडै काँडा थिए। यी सबलाई कुल्चेर हिँड्न कहाँ सजिलो कुरो थियो र मैले पाठकसँग स्पष्ट रूपले भन्नुपर्छ, यी बाटाहरू डोजरले र कुल्लीहरूले खनेका होइनन्, जुन भौतिक रूपमा ग्राभेल ओछ्याएर पिच गरेर सहज बनाउन सकिन्छ। जहाँ मैले एक पाइला पनि कहिले टेकेकी छैन, यो कहिले नटेकेको बाटाको कुरा गरेकी होइन मैले, त्यो मैले पटक पटक टेकेको र हिँडेको जिन्दगीको बाटो हो। जुन बाटामा मलाई पटक पटक चोट लाग्यो, ठेस लाग्यो, काँडा बिज्यो, घाउ भयो, र पनि यो बाटो अति प्रिय लाग्छ, र म अहिले पनि यही बाटो हिँडिरहेछु। अझै सरल र सहज कहाँ भनेको छ र? अक्षरहरू जान्नु नै यसलाई अलिकति भए पनि सहज बनाउनु नै थियो। त्यो अक्षरले दिएको हर्ष थियो, जसले हृदयभरि आनन्दको अनुभूति दिएको थियो। तपाईँलाई अघिल्ला खण्डमा मैले अक्षर कसरी चिने, कसरी ती अक्षर लेख्न अभ्यास गरेँ, म अक्षर चिन्नु अगाडि कसरी परिवारसँग सञ्चार गर्थेँ, आफ्नै खाना कसरी सिकेँ, अक्षर चिनेपछि सामान्यत आकार इकार उकार एकार ऐकार ओकार औकार नलागेका अक्षरहरूबाट सफल तरल कलम सरल पर र फरक जस्ता शब्दहरूको निर्माणसम्मका बारेमा बताइसकेँ। अब म यस खण्डमा आकार इकार एकार लागेका शब्दहरूको निर्माण गर्न मैले कसरी सिकेँ भन्ने बारेमा सम्झना भएसम्मका कुरा बताउनेछु, र त्यहाँ वरिपरिको परिवेश र मान्छेका बारेमा पनि बताउने कोसिस गर्नेछु। सुन्न सक्ने क्षमता मेरो कानमा थियो, सुँग्न सक्ने क्षमता नाकमा थियो, अनि प्रत्येक कुराहरूको स्वाद दिन सक्ने शक्ति जिब्रोसँग थियो। आँखासँग केही कमजोर भए पनि देख्न सक्ने दृष्टि थियो, अनि स्पर्श गरेर त्यसको अनुभव गर्ने शक्ति स्नायुहरूसँग थियो। यिनैको सहायताले म अरूले के भन्दैछ के गर्दैछ भन्ने कुरा बुझ्न सक्थेँ, सुन्न सक्थेँ, त्यसको अनुभव गर्न सक्थेँ। म जब घाम डाँडामाथि आउँथ्यो त्यो के होला भनेर हेरिरहन्थेँ। मान्छेहरू हातले अलिकति त्यसको सिधा पर्ने किरण छेकेर त्यसतर्फ हेरेर भन्थे, ऊ हेर घाम डाँडामाथि आइसक्यो, अनि म त्यो डाँडामाथिको त घाम रहेछ भन्थेँ। त्यसलाई हेरेर भुइँमा सिन्काले लेख्थेँ घाम। जब घाम पूर्वबाट पश्चिमतिर सर्दै जान्थ्यो र रात पर्थ्यो, केही पनि नदेखिने कालो हुन्थ्यो, मनमा लाग्थ्यो के होला त्यो सबै थोक बनाउने। मान्छेहरू भन्थे यो रात परेपछि अँधाराले केही पनि देखिँदैन, म यो रात रहेछ भनेर रात भन्ने बाहिरतिर दृष्टि फाल्थेँ र छक्क परेर हेरिरहन्थेँ। मसँग त्यसबेला भने माटो अङ्गार सिन्का ढुङ्गा केही पनि हुँदैन थियो, खालि गोबर र रातो माटाले लिपिएको सिकुवा हुन्थ्यो। म त्यही सिकुवामा औँलाले लेख्थेँ रात। त्यो शून्यमा लेखिन्थ्यो र शून्यमै बिलाउँथ्यो। बाबा आमाले देख्दैनथे र भुइँमा कोरिस ऋण लाग्छ भनेर कराउँदैनथे। आमाले भात तरकारी दाल के दिन्थिन्, म बिस्तारै दुई खुट्टाले मुछेर टाउको भुइँतिर निउराएर देब्रे खुट्टाले भातका सिता टिपेर दाहिने खुट्टाले पाइतालामा हालेर त्यसलाई केही माथि उठाएर मुखमा हाल्थेँ। यसरी खाँदा पनि म के को स्वाद कस्तो छ भनेर विचार गरी गरी खान्थेँ र भातको थालमै लेख्थेँ भात दाल तरकारी र अचार। आमा कराउँथिन् यो केटी कति खेलिरहन्छे भात खपा खपी नखाएर। कहिले अक्षर नपढेकी मेरी आमालाई के थाहा छोरीले अक्षरबाट शब्द बनाउँदैछ भन्ने? अह थाहा पाउन सकिनन्। यही उनले थाहा नपाउनु पनि मेरो लागि भातको थाल पनि शब्द लेख्ने एउटा गतिलो अभ्यास पुस्तिका बन्न पुग्यो। आँगनको डिलमा पहेँला निला सेता राता विभिन्न बोट बिरुवाका फुलहरू लटरम्मा फुल्थे। म तिनलाई देखेर एकदमै रमाउँथे, तर तिनका रङ छुट्याउन सक्दिनथे। मान्छेहरू भन्थे यो टाँकीको रूखमा कति राम्रो सेतै फुल फुलेछ, बल्ल म यो रङ सेतो रहेछ भन्ने चाल पाउँथे, यो फुल निलो रातो रहेछ भन्थे। म बल्ल ती रङहरूलाई मजाले निहाल्थे, तिनका बारेमा जान्दथे र शब्द बनाउँथे, पहेँलो निलो सेतो रातो हरियो बैजनी। आकाश पनि निलो देखेँ मैले, मान्छेहरू कोही कालो वर्णको मान्छे देखेमा भन्ने गर्छन् त्यो मान्छे त अँगारभन्दा कालो रहेछ। मैले ढुङ्गामा अक्षर लेख्ने अँगारको रङ रातको अँधाराको रङ जस्तै थियो, फरक यति थियो अँगारलाई म छुन खेलाउन सक्थेँ। अँगारले लेख्दा कैयौँ पटक खुट्टामा लागेर कालै भएर आमाले धेरै पटक स्वाट लगाएकी थिइन्, तर रात आफ्नै साम नजिकै देखिए पनि त्यसलाई मैले खेलाउन र छुन कहिल्यै पनि सकिनँ। एक दिन आमालाई माथिल्लो घरकी केटीलाई बोलाई एकाकी, बस मैले काकी पनि शब्द लेखेँ, बहिनीको मुखबाट निस्क्यो आउनु जानु दिनु लिनु जस्ता शब्द, मैले ती शब्दहरूलाई पनि सिकेँ। आमा बजार गएको बेला पापा ल्याइदिन्छु भन्थिन्, म मान्छेको प्रत्येक बोलीचालीलाई सुनेर आफूले जानेका अक्षरहरूले शब्द बनाउन खोज्थेँ। उनीहरू बोल्दै जान्थे, म प्रत्येक दिन एउटा दुईवटा नयाँ शब्द बनाउँथेँ। यस्ता शब्दहरू मैले सयवटा भन्दा बढी बनाइसकेकी थिएँ। मलाई जब आमाले नुहाइदिन्थिन् तब म पानीको अनुभव गर्थेँ। मलाई प्यास लाग्दा बहिनीले पानी पिलाइदिँदा तिर्खा मेटेर आनन्दको महसुस गर्थेँ। उसले चिया पिलाइदिँदा म गुलियो स्वादको अनुभव गर्थेँ। मैले अझै तरल पदार्थ पिउन जानेकी थिइनँ, हिउँद लाग्थ्यो, बलेसीमा तुसारो झरेर सेताम्य हुन्थ्यो, त्यसलाई छुँदा चिसो हुन्थ्यो, मैले पनि त्यसलाई छोएर चिसाको अनुभव गरेँ। जब वर्षायाम लागेपछि चिसो हराउँदै जान्थ्यो, हातखुट्टा ठिर्याउँदैनथ्यो र जिउ लगलग कामदैनथ्यो, त्यति बेला म न्यानोपनको आवाज पाउँथेँ। अनि मान्छेहरू भन्ने गर्थे कति तातो घाम लागेको, उफ कस्तो गर्मी, अनि म मनमा नै विचार गर्थेँ ए यो पो रहेछ तातो भनेको, अनि भुइँमा लेख्थेँ तातो। आमाले चुलोमा आगो बालेको बेला आत्था शब्द पनि लेख्न जाने, तर आत्था भनेको के हो जानिनँ। मलाई बलेको आगो राम्रो लाग्थ्यो, यसलाई समात्न पाए कस्तो हुँदो हो भन्ने लाग्थ्यो। आमाको आँखा छलेर मैले त्यो पनि समातेँ, आगाले औँलामा साह्रो पोल्यो, बल्ल चाल पाएँ आत्था भनेको पोल्नु रहेछ। मलाई चिया पिलाइदिँदा गुलियोको स्वाद थाहा भयो। फुलको सुगन्ध आउँदा फुलको सुगन्ध, केही चिल्लो चिप्लो पदार्थ छुँदा त्यसको अनुभव गर्थेँ भने कुनै ठोस सारो पदार्थ छुँदा त्यसको अनुभव गर्थेँ। यसरी मैले स्पर्श गरेर त्यसको चिल्लो चिप्लो खस्रो सारो गिलो नरमपन थाहा पाउन थालेँ। देख्ने शक्तिका माध्यमले जुनसुकै वस्तुको आकार त्यसको रूपरङको बारेमा जाने, सुन्ने शक्तिको माध्यमले आवाज सुने। अब बहिनीले किताबका छोटा छोटा बालकथाहरूका वाक्यहरू दोहोऱ्याई तेह्राई पढ्न थाली। उसले नजानेको आधा अक्षरले बनेका शब्दको उच्चारण गर्न बाबाले सहयोग गर्न थालेका थिए। म भने अलि परे बसेर बहिनीले पढेका बालकथा कविता निबन्ध आदि पढेको सुनिरहन्थे र उसले कसरी शब्दको उच्चारण गर्छे मनमा नै विचार गरिरहन्थे। आफूलाई अक्षर शब्द वाक्य सिक्नु थियो, त्यसको ध्याउन मात्र थियो। ऊ किताबका वाक्यहरू पढ्दै जान्थे, म भुइँमा ती वाक्यहरूलाई लेख्दै जान्थे। म भात खान्छु, मलाई भोक लागेको छ जस्ता सामान्य शब्दबाट बनेका वाक्यहरू भुइँमा अभ्यास गरेर जानिसकेको थिएँ। कहिलेकाहीँ बहिनीका छेउमा गएर उसले पल्टाइरहेका किताबहरू पानाहरू यसो हेर्थेँ। त्यहाँ भएका अक्षर शब्द वाक्य पढ्न र लेख्न म पनि जान्दथेँ। मलाई जसलाई जस्तो कापी कलम किताब कसले दियोस् र मेरो लागि त कापी कलम किताब भन्नु नै खुल्ला धरती र त्यहाँ भएका ढुङ्गा माटो सिन्का र स्वयं आफ्नै मसिना खुट्टाका औँला थिए। मैले अक्षर शब्द वाक्य जाने किमा कसैलाई हर्ष लागेन, चाल पाएको भए पो हर्षित हुन्थे होलान्। छेउमा गएर बस्दासम्म डिस्टर्ब गरिस् भनेर हप्काउँथे भने मैले पिटाइ खाने डरले पनि सुइँकोसम्म दिइनँ, किनभने मेरो हर्षमा रमाउने खुसी हुने त कोही पनि थिएनन्। मैले यही धरतीलाई सुख बाँडेँ, दुःख पनि बाँडेँ, यही अक्षर कोरेँ, शब्द कोरेँ, त्यसपछि ती शब्दलाई जोडेर वाक्य पनि बनाएर एक थालको शब्दको उत्सव पनि कसैलाई थाहा नदिए यसरी मनाएँ। जिन्दगीले खुसीहरू समात्दा म एक्लै हाँसेँ, दुःख पीडा सहन नसक्दा पनि एक्लै रोएँ। कहिले दुःखमा रहँदा आँसु झारेँ, कहिले सुखमा रहँदा पनि आँसु झारेँ। त्यसबेला मैले शब्दबाट वाक्य बनाउन जान्दा आँसु अविरल बगिरहे बगिरहे, हत्तपत्त थामिएनन्। म त्यसलाई शब्दको उत्सव भनौँ कि आँसुको उत्सव
भनौँ। हम भी तो पड़े हैं राहों में, हम भी तो पड़े हैं राहों में।
मान्छेहरू शारीरिक रूपमा दुर्बल व्यक्तिलाई हेप्छन्, होच्याउँछन्, घृणा गर्छन्। हाम्रो धार्मिक संस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाटा लठेउरा अङ्गभङ्ग भएर या आइमाईको रूपमा जन्मिन्छन् भन्ने कुरो हाम्रा दिमागमा कोचिदिएको छ। म त्यही अघिल्लो जन्मकी महापापी मान्छे जसले पाप कर्महरू गरेकाले पछिल्लो जन्ममा आफ्नै धेरै अङ्गहरू निष्क्रिय मात्र होइन आइमाईको रूपमा जन्मिएकी भन्ने सबैलाई विश्वास थियो। त्यसैले गाउँका दोजी आइमाईहरू मलाई देख्न चाहँदैनथे, अथवा कतै देखियो भने उनीहरूका गर्भका शिशुहरू पनि म जस्तै अशक्त बनेर जन्मिन्छन् भन्ने अन्धविश्वास या सन्तासले उनीहरू टाढैबाट तर्केर हिँड्थे। नानी जन्मिएपछि पनि मेरो छेउबाट मोस लाग्छ भनेर आउँदैनथे, मेरी आमालाई पनि उनीहरूका नानीहरू छुन दिँदैनथे अरे, पिँढी छेउछाउ बस्न पनि दिँदैनथे अरे। कति पछाडि छ नेपालीहरूको चेतनाको स्तर, अहिले सम्झिँदा ती सबै घटना परिघटनाहरू अहिले घटे जस्तो लाग्छ र मन त्यसै त्यसै निचोरिएर आउँछ। मैले अलिअलि होस पाएपछि आफू लाटी हुनुको पीडा यसरी भोगेँ। प्रत्येक सास प्रत्येक पलमा नेपालीहरू धर्म संस्कार परम्परा दामी झाँक्री तन्त्र मन्त्र बोक्सी डाइनी भूतप्रेत पिसाच आदि कुरामा विश्वास गर्छन्। यिनीहरूले दुःख दिन्छन्, यिनीहरूलाई मनाउन नसके मैले जस्तै नियति भोग्नुपर्छ भन्ने विश्वास गर्छन्। त्यसैले होला यिनीहरूलाई परै मनाएर वा मनसाएर मलाई अरू जस्तै सग्ली बनाउन हाम्रा घरमा पटक पटक धामी झाँक्री बसाइन्थ्यो या बसाएको ठाउँमा लगेर मेरो जोखाना हेराइन्थ्यो। मलाई भने त्यसबेला धामी झाँक्रीहरू देखेर निकै डर लाग्थ्यो। उनीहरूले ढ्याङ्ग्रो ठोकेर बुरुक्क बुरुक्क उफ्रिँदै आकाशतिर हेरेर आँखा झिमझिम पार्दै के बरबराउँदै कामेको देख्दा मेरो सातो पुत्लो उठ्थ्यो। धामी बस्ने मान्छेले खाउँलाजे गरेर ठुल्ठुलो आँखा पारेर हेरेर गाली गर्दै खोइ के बरबराउँथ्यो के। म भने आमाको जिउमा टाँसिएर बस्थेँ। धामी झाँक्रीहरूले मेरो जिउमा भूतप्रेत पिसाच के चढेको देखे कुन्नी। उनीहरूले नारायणदेखिको बल निकालेर यिनीहरूलाई मेरो जिउबाट खेद्ने र मलाई सध्य बनाउनु भन्दै लागेका थिए। ममा त्यति बेलैदेखि अलिकति बालविद्रोही भावना सुसुप्त अवस्थामा रहेछ क्यारे। ती धामी झाँक्रीको आँखा कुनै अलौकिक वस्तुले बनेको छ कि जस्तो लाग्थ्यो र उनीहरूको आँखा फोरिदिएर आफ्नो आँखामा जडान गरेर हेर्न मन लाग्थ्यो। आफ्नो जिउमा के चढेको रहेछ त्यो जान्न चाहन्थे म। बरबराउँदा बरबराउँदै आफूलाई खाउँला चाहिँ गरेर हेर्ने आँखालाई पट्ट फोरिदिन मन लाग्थ्यो। आफूले केही नगरी धामी झाँक्रीका क्रोधित आँखाहरू ममाथि कसरी दगुरेका। उफ, कस्तो डरलाग्दोसँग मलाई हेरेका आबुई। म डरले यिनको आँखामा आँखा जुदाएर हेर्न अह सक्दिन थिएँ। आमाको बर्खामा टाउको लुकाएर बस्थे। ती राता राता राम भेडिया रा आँखालाई राम भेडा जस्तै किचिदिन मन लाग्थ्यो। कति राता राता डरलाग्दा आँखा, धामी झाँक्रीहरूले मेरो जिउमा चढेका पिसाज डङ्किनी आदि झारे न्यूमा, हाम्रा घरमा कुखुराका भाले अन्डा परेवा र बोकाका बलि कति दिए कति, तिनका मासु कति खाए कति। अहिले ती सबै कुरा विश्लेषण गर्दा लागिरहेछ बिचरा नेपालीहरूको अज्ञानता र अन्धविश्वासले जकडेको दिमागले के पो सोच्न सकोस् र। धामी झाँक्रीका कुरा खोल्दा मलाई अहिले आएर कस्तो लाग्छ भने मनोवैज्ञानिक डर त्रासको उपचार थोरै मात्रामा भए पनि झारफुक गरेर गर्दा रहेछन्। बिरामीको शरीर कमजोर भएको बेला मासु मांस खुवाएरै पनि केही तागत भरिदिने गरेका छन्। उनीहरूमा जडीबुटीहरू र तिनको उपचार विधिको बारेमा थोरै भए पनि ज्ञान भएको देखिन्छ। यो सकारात्मक पक्षलाई अझ उजिल्याएर मान्छेको विश्वास र आस्थासँग जोडिदिन पाए कति राम्रो हुन्थ्यो। तर मान्छेका पुराना विश्वास आस्थाका जगहरू भत्काउन चाहेर पनि हत्तपत्त जरै पल्टाउन सकिँदो रहेनछ। यी धामी झाँक्रीहरूका दिमागमा पनि वैज्ञानिक घरेलु उपचार विधिका चेतना छरिदिन पाए कस्तो खासा हुन्थ्यो होला। हुन त विज्ञान प्रविधिले मान्छेको रोकीको सास पनि खोलिदिने गरिरहेको बेला हामी कहाँ चाहिँ बोक्सी रानीहरूले मान्छेलाई दुःख दिन्छन्। देवी देवतालाई मानेन भने तिनले छेदहरू उठाएर खनाइदिन्छन् र मान्छेलाई ती छेदहरूले दुःख दिन्छन् भन्ने परम्परागत विश्वास छ। ती मान्छेको जिउमाथि खनाइदिएका छेदहरूलाई धामी झाँक्रीहरूले ढ्याङ्ग्रो ठोकेर के तन्त्र मन्त्रले मन्छाउँछन् भन्ने जनविश्वास छ। यी धामी झाँक्रीहरूले बोक्सी डायनी पिसाब छेदहरूलाई मन्छाउनसम्म मन्छाए। मेरो जिउबाट कति पिसाब छेदहरू झारे कुन्ने, तर म सध्य भएर हिँड्न बोल्न हात चलाउन सकिनँ। ती धमिला दृश्यहरूमा केही यस्ता घटनाले बाल मानसपटललाई नराम्ररी कोपरिरहन्थे। ती घटनाहरू अहिले पनि मेरो मानसपटल वरिपरि फनफनी घुमिरहेका छन्। धामी झाँक्रीहरूप्रति मान्छेको विश्वास र अविश्वास आफ्नै ठाउँमा छ, तर त्यो बाल हृदयमा धामी झाँक्रीहरूले एक खालको आतंक भरिदिएका थिए। उनीहरूले अनेक खालका भूतप्रेत पिसाच बोक्सी डायनी छेदहरूका बखान गरेर त्यो सानो मान्छेका मनभरि डर त्रासका काँडा रोपिदिन्थे। मेरो मन डरले त्राही त्राही हुन्थ्यो। यहाँसम्म कि दिउँसै कोही मैलो अँध्यारो रङका लुगा लागेको मान्छे नजिकै आयो भने भूतप्रेत आए जस्तो लाग्थ्यो र म एकदमै आतिँदै घस्रिँदै गएर खाटामुनि पस्ने गर्थेँ। एकपटक हाम्रो घरभन्दा केही माथि दलमान भोटी भन्ने एउटा उपट्ट जान्ने धामी छ भनेर हाम्री हजुरआमाले भन्थिन्। त्यसका मेरो जोखाना देखाउन भनेर मलाई त्यहाँ पुर्याइयो। त्यसले त्यो जोखाना हेर्दै मेरा बाबा आमालाई के भन्यो, यसले तिमीलाई मात्र होइन यसले तिम्रा छोरा नातिलाई समेत पिर्छ, अरू के भन्यो याद भएन। उसको यो वाक्यले भने मेरो सानो मनमा ठुलै चस्का लागेको थियो। म निकै पटक यस्ता रामभेडी आँखा भएका धामी झाँक्रीहरूबाट कोपरिएकी थिएँ। के म बाबा अनि उनका छोरा नातिलाई पिर्नका लागि जन्मेकी हुँ त? सानो मान्छेको मस्तिष्कभरि यही प्रश्न उठ्थ्यो। उसलाई लाग्ने गर्थ्यो किन यी धामी झाँक्रीहरू यसो भन्छन्। यी धामी झाँक्रीलाई आफ्नो पनि जोखाना हेरेर आफ्नै भाग्य र भविष्यको फैसला गरेर भन्न मन लाग्थ्यो। किन अरूकै मात्र जोखाना हेर्छन् धामी झाँक्रीहरू? प्रश्न उठ्थ्यो। त्यो सानो अबोध मनमा जवाब खोइ किन हो, सुन्ने मात्र मिल्थ्यो। अन्धविश्वास र कुसंस्कारले उभ्याएको अचेतनाको पर्खाल र सानो मन मस्तिष्कमा उभ्याइएका आस्था विश्वासका खम्बाहरू बिस्तारै बिस्तारै त्यति बेलै भत्किने क्रममा पुग्दै रहेछन्। किनभने धामी झाँक्री बाहरूसँग न त मेरो सानो मस्तिष्कले गरेको प्रश्नकै जवाफ थियो, न त उनीहरूसँग त्यो प्रश्न सोध्न सानो मान्छेसँग बोली भए पनि त्यो प्रश्न सोध्न सक्ने सामर्थ्य के हुन्थ्यो होला र। देख्दै कति डर लाग्दा, आँखा कति राता राता, जिउभरि थाङ्नाका झुन्द्रा लागेका, टाउकामा पनि पहेँलो कपडाको फेटा बाँधेका, गति न मतिका काम छन्, कसरी ढ्याङ्ग्रो ठोक्दै मेरी आमै त्यहाँमाथि मलाई ती राता न राता आँखा पिर्लेको पिर्लेको पल्टाउँदै हेर्थे। मेरो सातो पुतलो किन उडोस्? उनीहरूको धमन्तरी तन्त्रभित्र एउटा अदृश्य शक्ति हुन्छ भन्ने जनविश्वास छ। मैले भने त्यस्तो शक्ति देखिनँ। उनीहरूका धमन्तरी गर्ने खरखाजानाभित्र कुनै पनि विशेष खालको दैवी शक्ति प्रकट हुन्छ भन्ने गरिन्थ्यो, तर मैले जति निध्याएर हेरे पनि त्यस्तो शक्ति प्रकट भएको ठ्याम्मै देखिनँ। धामी झाँक्री भूतप्रेत बोक्सी डायनी देवता आदिका कुराले मेरो मनमा त्रासै त्रास भरिदिएको थियो। बाबाले दलानमा बसेर बेलुका कथा यसरी हाल्थे भूतप्रेतका बारेमा। उहिले हाम्रा बारीमा बारीका कान्दामा टाउको नभएको कुमकुममा आँखा भएको मान्छे सेतो घोडा लिएर कुवामा पानी खुवाउन जान्थ्यो र फर्किन्थ्यो। बाबाका यस्ता कथाहरूले बहिनी र म डरले पानी पानी हुन्थ्यौँ र उनीसँग टाँसिएर बस्थ्यौँ। मनमा लाग्थ्यो अहिले आयो भने त्यस्तो मान्छे हामीले के गर्ने होला, मेरी आमै कत्रो अजङ्गको हुँदो हो, बाफ रे बाफ, हामीले त स्वात्तै निलिहाल्दो हो नि। यस्तै डरका काँडाहरू उम्रिन्थे हाम्रा मनमा।
कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनेको वाचन झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूलको हो। यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेक यति नै। कार्यक्रमबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutishruti@unn.com.np। हवस् त, आउँदो शुक्रबार झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूलको तेस्रो श्रृंखला वाचन हुनेछ। त्यसअघि मंगलबारको श्रृंखलामा महेश विक्रम शाहका कथाहरू सुन्नेछौ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै गद्यवाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।